مجلس مذاکرہ، راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
پروگرام راؤنڈ ٹیبل میں خوش آمدید، میں ہوں آپ کا میزبان قمر عباس جعفری۔ سامعین، آج ہمارا موضوع گفتگو ہے بھارت کی جانب سے اس کے زیر انتظام کشمیر کی جو خصوصی حیثیت، اس کو ختم کیے جانے کے سلسلے میں اقدامات۔ جیسا کہ آپ جانتے ہیں کہ بھارت کی حکومت نے آئین کے آرٹیکل 370 اور 35 اے کو منسوخ کرنے کا اعلان کر دیا ہے۔ اس کے بعد بھارت کے زیر انتظام کشمیر کی نیم خود مختار حیثیت ختم ہو جائے گی۔ بھارت کی راجیہ سبھا میں وزیر داخلہ امت شاہ نے شور شرابے کے باوجود کشمیر سے متعلق قوانین میں تبدیلی کے لیے ایوان میں بل پیش کیے۔ انہوں نے جموں و کشمیر کو مرکز کے زیر انتظام دو علاقوں یعنی لداخ اور جموں و کشمیر میں تقسیم کرنے کا بل بھی پیش کیا۔ تاہم انہوں نے اس بات کی تردید کی کہ اس معاملے پر سیاست کی جا رہی ہے۔
ہمیں کہتے ہیں ووٹ بینک کی راجنیتی کر، کیوں گھاٹی میں صرف مسلمان رہتے ہیں؟ کیا کہنا چاہتے ہیں؟ گھاٹی میں مسلمان بھی رہتے، ہندو بھی رہتے، سکھ بھی رہتے، بودھ بھی رہتے، جین بھی رہتے۔ دھارا 370 اچھی ہے تو سب کے لیے اچھی ہے، اور بری ہے تو سب کے لیے بری ہے۔ ہم دھرم کی راجنیتی نہیں کرتے۔
ادھر بھارت میں حزب اختلاف کی بیشتر پارٹیوں نے اس کی مخالفت کی ہے اور اس کو بھارت کی تاریخ کا ایک سیاہ دن قرار دیا ہے۔ راجیہ سبھا میں قائد حزب اختلاف غلام نبی آزاد نے کہا،
اور یہ وشواس کے ساتھ کہ مہاراجا ہری سنگھ نے ایکارڈ کیا، ایکسیشن کیا ہندوستان کے ساتھ رہنے کے لیے، انہوں نے پاکستان کو چوز نہیں کیا، کشمیر کے لوگوں کو پاکستان کو اپنا دیش نہیں مانگا، ایک دھرم ہونے کے باوجود انہوں نے ہندوستان کو اپنا دیش مانا، ہندوستان کے سیکولرزم کو مانا، ہندوستان کے ہندو بھائیوں کے ساتھ رہنا قبول کیا، نہ کہ پاکستان کے مسلمانوں کے ساتھ۔ یہ وشواس تھا، آج آپ نے اس وشواس کو وشواسگھات کیا۔
ادھر پاکستان نے اس اقدام کی شدید مذمت کی اور سخت رد عمل ظاہر کیا ہے۔ اس کا موقف یہ ہے کہ بھارت کی آئین کی شق 370 اور پاکستان کے آئین کی شق 257 کے تحت یہ طے ہو چکا ہے کہ کشمیر ایک متنازع علاقہ ہے، اور شملہ معاہدہ اور لاہور اعلامیہ بھی اسی بات کی نشاندہی کرتا ہے، اور اس کے تحت کوئی بھی ملک یک طرفہ طور پر اس سلسلے میں اپنے آئین میں ترمیم یا تنسیخ نہیں کر سکتا۔ اور ان کا کہنا یہ بھی تھا کہ بھارت کے سپریم کورٹ یہ فیصلہ دے چکی ہے کہ آئین کے بنیادی ڈھانچے میں ترمیم اور تنسیخ یا اس کا خاتمہ نہیں کیا جا سکتا۔ اس سلسلے میں پاکستان کے وزیر خارجہ شاہ محمود قریشی کا کہنا تھا،
آج تو یہ اس علاقے کو یونین ٹیریٹری بنانا چاہتے ہیں اور اپنا سینٹر اس پر غلبہ کرنا چاہتے ہیں، اس پہ ظاہر ہوتا ہے کہ انہیں کشمیریوں سے اب کوئی امید نہیں رہی۔ وہ نہیں سمجھتے کہ ان کا موقف ووٹ کے ذریعے یا پیلٹ کے ذریعے یا کشمیری عوام کی تائید انہیں ملے گی۔
ادھر پاکستان کی قومی اسمبلی میں کشمیر کمیٹی کے چیئرمین سید فخر امام نے اس سلسلے میں یوں اظہار خیال کیا،
پاکستان کا یہ مسئلہ حل ہونے کے قریب آ رہا ہے، اس میں پاکستان کا ایک بہت اہم ترین کردار ہے، تو اس کو ریجن کو میرا خیال میں یہ ڈسٹرب کرنے کے لیے، ڈی سٹیبلائز کرنے کے، یہ انہوں نے ایکسٹریم اسٹیپ اٹھایا۔ ان کے پاس کوئی جواز نہیں ہے، نہ قانونی جواز ہے، نہ اخلاقی جواز ہے۔
یہ تھے سید فخر امام، ہمارے ساتھ اس وقت ٹیلی فون لائن پر دہلی سے ہماری ساتھی موجود ہیں رتل جوشی۔ یہ بتائیے تو اس وقت کیا صورتحال ہے، لیٹسٹ کیا ہے وہاں پر؟
دیکھیے، آج کا جو پورا دن رہا قمر، وہ پوری طرح سے اگر کشمیر کے اوپر فوکس رہا میں کہوں تو بالکل بھی غلط نہیں ہوگا۔ پورے ملک کی نگاہیں لگی ہوئی تھی کہ آخر حکومت کیا کر رہی ہے، اس کے جو بھی آثار جو بن رہے تھے گزشتہ 4-5 دن سے، ایسا لگ رہا تھا کہ کچھ ہونے جا رہا ہے، کلیئرٹی نہیں تھی۔ اور آج جب یونین منسٹر، ہوم منسٹر پہنچے پارلیمنٹ کے اندر اور انہوں نے بولنا شروع کیا تو صاف ہو گیا کہ کشمیر کے لیے اب چیزیں بہت بدل گئی ہیں۔ پہلی چیز، جو کانسٹیٹیوشنل ایکسپرٹ سے میں نے بات کی قمر، ان کا یہ کہنا ہے کہ ایسا نہیں ہے کہ آرٹیکل 370 کو ایبروگیٹ کر دیا گیا ہے۔ دراصل اسی آرٹیکل کے ایک پروویژن کے تحت، اسی میں جو اس کا سیکشن 3 ہے اس آرٹیکل کا، اسی کا استعمال کر کے یہ کہا گیا ہے کہ اب जो भारत का कॉन्स्टिट्यूशन है वो कश्मीर में भी लागू होगा, क्योंकि अगर हम आर्टिकल 370 को अब्रोगेट करेंगे तो उसके लिए वाकई कॉन्स्टिट्यूशनल अमेंडमेंट की जरूरत है। तो बड़ी सफाई से, जिसे कहना चाहिए, या बड़े सोचे समझे तरीके से आर्टिकल 370 के ही एक सेक्शन का इस्तेमाल करके उसे वहां से हटा दिया गया है। अगर आप पॉलिटिकल डिवाइड देखेंगे तो पूरी तरह से बटा हुआ आपको नजर आएगा। तमाम पार्टीज हैं जो इसके फेवर में भी थी और बहुत सारी पार्टीज थी जिन्होंने इसको अपोज किया। लेकिन आपको जो इम्पोर्टेंट चीज देखनी होगी, जब पार्लियामेंट में इस रेजोल्यूशन के ऊपर वोटिंग होनी शुरू हुई तो किसी ने भी डिवीजन ऑफ वोट की बात नहीं की, यानी कोई भी पार्टी, कोई भी सियासी जमात ऐसी नहीं थी जो ये रिकॉर्ड पे जाके कहना चाहती थी कि हमने इसके खिलाफ वोट किया। और दूसरी बात, जो अब जम्मू कश्मीर के रीऑर्गेनाइजेशन की बात हो रही है, बाइफर्केशन ऑफ द स्टेट की जो बात हो रही है, वो भी राज्यसभा में पास हो गया है, जो अपर हाउस ऑफ द पार्लियामेंट है, और कल लोकसभा में जब इस रेजोल्यूशन को डाला जाएगा तो ये उम्मीद की जा रही है कि लोकसभा भी इसे आसानी से पास कर देगी। तो जी बिल्कुल सही बात है कि कश्मीर की अब तकदीर एक तरह से रीराइट हो रही है, चीजें बहुत बदलेंगी। आज तो पहला ही दिन है, अब किस तरह से ये आगे मोड़ लेगा इस पर सबकी नजरें टिकी है। कमर,
बहुत शुक्रिया आपका रितुल। और हमारे साथ इस वक्त टेलीफोन लाइन पर मौजूद हैं एक कश्मीरी सोशल एक्टिविस्ट और फिल्म मेकर जनाब शेख अरफात साहब। लेकिन इससे पहले हम आपको ये बता दें कि कश्मीर से कोई रابطہ, भारतीय कश्मीर से कोई रابطہ मुमकिन नहीं था। वहां पर सारी टेलीफोन लाइनें व्हाट्सएप के जरिए भी, टेलीफोन लाइनों के जरिए भी और सोशल मीडिया के जरिए भी उनसे कोई कॉन्टेक्ट मुमकिन नहीं हो सका। ये बताइए, और इससे कबल वहां पर तकरीबन कर्फ्यू जैसी कैफियत तो थी, और मुतअद्दिद लीडरों को जिनमें महबूबा मुफ्ती और उमर अब्दुल्ला जैसे लोग भी शामिल हैं, नजरबंद कर दिया गया था। अरफा साहब, ये बताइए कि बहसियत कश्मीरी आप क्या समझते हैं, किसका क्या रद्द अमल होगा?
रद्द अमल तो ऐसा, तो अभी हमारी, अभी अगर आप मुझसे पूछेंगे कि हमारी हालत कैसी है, कल जब से ये पूरा मसला स्टार्ट हुआ और जब उन्होंने कहा कि पहले गवर्नर ने भी जब स्टेटमेंट दी कि कुछ ऐसा होने वाला नहीं है, तब से हमें कुछ लगा कि नहीं, कुछ प्लान तो सिनिस्टर होने वाला है, कुछ ना कुछ तो ये सोच रहे हैं कि फिर बड़ा करने वाले हैं। देखिए अभी तो हमारी पूरी फैमिली वहां है, ना उनके साथ बात हो रही है, ना कोई रابطہ हो रहा है उनके साथ, ना हम किसी से कुछ पूछ सकते हैं। जो भी हम देख रहे हैं अभी न्यूज पे ही देख रहे हैं, और इस वक्त तो हमारी हालत आप समझिए कि खराब है। खराब ऐसी है कि मातम जैसा वो माहौल हम सब कश्मीरियों के लिए है, क्योंकि जो हम सोच रहे थे उससे भी ज्यादा इन्होंने सोचा था हमारे लिए, हमारे खिलाफ। और अब अभी तो कुछ कहने के लायक ही नहीं है, हम न रहे हैं और वैसा कुछ इन्होंने हमारे साथ किया।
आप क्या समझते हैं कि कश्मीरी किस तरह से रिएक्ट करेंगे इस पर?
इस पे तो पहले तो अभी तो कर्फ्यू लगा है वहाँ, अभी तो रिएक्ट तो होगा, जरूर होगा, लेकिन ये पता नहीं है कितनी देर तक कर्फ्यू वहाँ अंडर सीज रहेंगे। उसके बाद तो मुझे ये तो पता है कि खुश नहीं है, कोई खुश नहीं है, मातम का माहौल है, और आई डोंट थिंक दैट एनीबडी वुड बी हैप्पी, एनीबडी इज हैप्पी, एंड आई थिंक वंस द सीज वुड बी ओवर उसके बाद ही पता चलेगा कि क्या होगा। लेकिन जो भी होगा, हालत तो बहुत खराब होने वाली है, और जो कि ये कहते हैं कि इससे मिलिटेंसी एंड होगी, ये तो मुझे लगता है किसी और ही दुनिया में रह रहे हैं इस वक्त। और जो भी ये फैसला लिया है इन्होंने, बहुत ही हार्श फैसला है, और इससे तो हालात जितनी खराब थी उसे तो ज्यादा ही खराब होने वाली है, क्योंकि इन्होंने तो पूरा एलियनेट कर दिया पूरे कश्मीरी यूथ को और पूरे अवाम को।
बहुत शुक्रिया आपका जनाब अरफात साहब। और इस वक्त हमारे साथ टेलीफोन लाइन पर इंटरनेशनल लॉ के एक्सपर्ट, लंदन बेस्ड पाकिस्तानी वकील जनाब बैरिस्टर अमजद मलिक साहब मौजूद हैं। बैरिस्टर अमजद मलिक साहब, ये बताइए कि ये जो दो पाकिस्तान की और हिंदुस्तान की जो आइनी शिकें हैं, इनके पेश नजर अगर इस कार्रवाई को देखा जाए तो आप क्या कहेंगे कि इसमें क्या किया गया है और ये किस तरह से इफेक्ट करेगी ओवरऑल सिचुएशन को?
बहुत शुक्रिया। मैं समझता हूँ बड़ी अफसोसनाक डेवलपमेंट है कि इंडियन हुकूमत ने 35 और आईएन से 370 की जो एक्चुअल अमलदारी है वो डायरेक्टली पार्शल जो था वो फेडरल गवर्नमेंट के जिम्मे लगा दी है, और वर्चुअली वो इसको जम कर रहे हैं। और अगर जम करते हैं तो क्योंकि पॉपुलेशन वाइज इंडिया बड़ा मुल्क है और उनकी हिंदुइज्म जो उनकी जो बर्तरी है वो ज्यादा है अगली, तो डायल्यूशन का खतरा होगा कि वो डायल्यूट करने की कोशिश करेंगे। ये तो है एक्चुअल इस वक्त जो पोजीशन लग रही है, लेकिन कानूनी तौर पर अगर देखा जाए तो ये जो मामला जो है वो एक मुतनाज़ा है, दो मुल्कों का दो तरफा भी। शिमला अकॉर्ड और लाहौर डिक्लेरेशन में उन्होंने ये आपस में ये तय किया था कि ये बायलैटरल मामला गुफ्तगुशरीद से हल किए जाएंगे, और इसीलिए ये दोनों शिक्के आयन में आई, इन दोनों के पाकिस्तान में 257 और इनके 370, और फर्दर फिर सदारती हुक्मनामे के जरिए 1954 में 35 से आया कि डेमोग्राफिक शक्ल चेंज ना की जाए, इसलिए नॉन जो कश्मीरी है वो दोनों तरफ में वहां जाके बाय जमीन नहीं खरीदेगा, इन्वेस्टमेंट सरमायाकारी नहीं करेगा, और वहां पे मुलाजमतों की रेशो नहीं बढ़ेगी, ताकि जो डेमोग्राफिक फीचर्स हैं जब तक प्लेबिसाइट नहीं होता तब तक वो उसमें कोई रद्दोबदल ना की जाए। ये जो डेवलपमेंट आ रही है मेरे ख्याल में इसमें दो चीजें मुझे जिसका खतरा लग रहा है वो ये है, लीगैलिटी इज एन इशू, वो सुप्रीम कोर्ट इंडिया भी देखेगी, लेकिन कश्मीरी एज अ फ्रीक मिसिंग है। आप देखें कि ऐसा आप कानून ला रहे हैं जिससे पहले कश्मीर की पूरी क़यादत नजरबंद है, आपने दफा 144 लगा दी है। अगर आप जिनके ऊपर मुसल्लत करना है इस कानून को उनको आप कैद खाने में डाल देंगे तो इसका मुझे नहीं लग रहा कि वो इसको आसानी से हजम पाएंगे कर पाएंगे। सो पहली बात ये कि ये जो हुक्मनामा जिसके ऊपर आपने लगाना है आपने उनको सबको नजरबंद कर दिया है, और इन कम्युनिकाडो हैं वो आप कह रहे हैं व्हाट्सएप से नहीं मिल रहे, हमें इतलात मिल रही है कि पूरे का पूरा कश्मीर ही एक किस्म का इन कम्युनिकेडो है, और कोई सबसे पहले तो ये होना चाहिए कि यूएन अपना वफद या मिशन भेजे और देखे कि कश्मीरी क्या करना चाह रहे हैं, क्या सोच रहे हैं, और उनका इनके ऊपर क्या रद्द अमल है, और उसको कैसे उनकी जो ख्वाहिशात है उनको प्रोटेक्ट किया जाना चाहिए। दूसरा मेन इशू इंसानी हकूक की पमालियां हैं। मुझे डर ये है कि क्योंकि आप इतनी पाबंदियां लगाएंगे तो लामहाला कश्मीरी होम ग्रोन जो यूथ है वो इसके ऊपर बाहर निकलेगी, और जब उसके ऊपर जुल्म सितम होगा तो वो दैट विल बी दी द इफेक्ट ऑफ दैट लेजिस्लेशन। और तीसरा इंडो पाक, पाकिस्तान और इंडिया के थॉर्नी रिलेशंस में आई थिंक दिस डेवलपमेंट विल कॉज अ फर्दर रिफ्ट, और इसके ऊपर मेरे ख्याल में यूनाइटेड नेशन की सिक्योरिटी काउंसिल को वक्त से पहले अब अजलास बुलाना चाहिए, और उसको इससे पहले के मामला हाथ से निकले बैठा के बात करनी चाहिए। अमेरिका ने भी मीडिएशन की बात की है, यूएन सिक्योरिटी काउंसिल की रेजोल्यूशन है इसके ऊपर, और वैसे भी ओआईसी का भी मैंने सुना है स्टेटमेंट, तो ये मेरे ख्याल में ये मामला इसको देखना चाहिए। और लीगैलिटी वाइज तो दो मुल्क किसी इंटरनेशनल फोरम पे भी जा सकते हैं कि आया ये जो डेवलपमेंट है ये कानूनी तौर पर इंटरनेशनल लॉ के मुताबिक साउंड भी है, खड़ी भी रह सकती है, कि जब एक मुतनाज़ा इलाका है और जब तक आप उनके शहरियों से पूछे ना, उनसे कोई मशावरत ना करें, क्या उनके ऊपर ऐसा कानून लागू करके आप उनको अपने इलाकों में जम कर सकते हैं, क्या उनको आप गवर्नर रूल या कोई और रूल लगा के उनको आप मैनेज कर सकते हैं, जबकि आपने 370 में ये इख्तियार सिर्फ और सिर्फ उन लोगों को ऑटोनोमस के तौर पर दिया और कि वो खुद अपने फैसले करेंगे, सिर्फ मालियाती डिफेंस और फॉरन अफेयर्स को आपने बाहर रखा है। इस तरह से तो ये दोनों जो कवानीन जिनको आप बेअमल कर रहे हैं इससे तो डेमोग्राफिक फीचर ही चेंज होगा, ये एक किस्म का आप ऐसा इसको डाइल्यूट करेंगे कि जैसे पानी में नमक होता है, और बहुत मुश्किल हो जाएगा कश्मीरियों के लिए कि वो अपने हक के लिए ना लड़ें, और अगर वो नहीं लड़ेंगे तो बेसिकली ये जो एफर्ट है ये उनका पूरा जो राइट टू प्लेबिसाइट है तो उसको उसका फीचर ही उसकी अमलदारी और उसका जो माहियत है वो चेंज कर देगी।
अच्छा तो ये बताइए बैरिस्टर साहब कि अब पाकिस्तान के पास क्या कानूनी ऑप्शंस हैं?
देखिए पाकिस्तान अगर तो बैक हैंड पे कोई निगोशिएशन इस मामले पे चल रहे हैं तो मुझे लगता है कि पाकिस्तान की कौम और कश्मीरी कौम इसको मानेगी नहीं। दूसरा अगर कोई इसके ऊपर आप यूनिलैटरल को फैसला करते हैं या इवन बैन अल-अक़वामी ताकतें भी को फैसला करती हैं कि इधर तुम और इधर हम, ये चलेगा नहीं जब तक आप कश्मीरियों को ऑन बोर्ड नहीं लेंगे। लीगल सोल्यूशन है, ICJ जा सकते हैं आप, यूएन सिक्योरिटी काउंसिल जा सकते हैं, OIC अपना इंटरफीर कर सकता है मामले में और अपना असर और रसूख इस्तेमाल करके दोनों को डायलॉग पे ला सकता है, लेकिन यूनिलैटरली कश्मीरियों के बगैर कोई भी ऐसा हल काबिले कबूल नहीं होगा कि आप कश्मीरियों को अंदर करें और कोई ऐसा फैसला कर ले सॉफ्टर बॉर्डर का। पाकिस्तान के लिए अगर कश्मीरी बाहर निकलते हैं तो उनकी जद्दोजहद में उनके हक को लेने के लिए तमाम ऑप्शन इस्तेमाल करने का हक मेरे ख्याल में उनके पास है और उनको इस्तेमाल करना चाहिए। जहां पे सुस्ती, गफलत, मुनाफत या सियासत इस कश्मीरियों के प्लाइट के ऊपर उसको कुर्बान करने की कोशिश की गई, तो मेरे ख्याल में पाकिस्तानी अवाम जो है इसके ऊपर उनका रद्द अमल हुकूमत के रद्द अमल से मुख्तलिफ होगा।
अच्छा, दूसरे मुझे ये बताइए कि ऐसी सिचुएशन में अक्वामे मुत्तहिदा इस सिलसिले में क्या कर सकती है, सिवाय कर्जदार मंजूर करने को पहले भी कर चुके हैं।
सबसे बढ़कर मेरे ख्याल में अगर कोई अफेक्टिव रोल को प्ले कर सकता है तो इस वक्त यूनाइटेड नेशन की सिक्योरिटी काउंसिल है, ताकि ये खत्ता फ्लैश पॉइंट ना बने। दोनों एटमी ताकतें हैं, अगर कश्मीर में इंसर्जेंसी बढ़ी और उनकी तरफ से लॉलेसनेस की सिचुएशन बढ़ी और आर्मी ने लोगों के ऊपर क्रैक डाउन किया और अगर लोग बाहर निकलते हैं तो पाकिस्तान मॉरली अखलाकी तौर पे मजबूर हो जाएगा कि कश्मीरियों को इस जुल्म और सितम का शिकार ना होने दे, और उसके लिए फिर तीन ऑप्शन होंगे, या तो वो लीगल फोरम पे लड़े, या वो खुद उनकी मदद के लिए पहुंचे, या यूनाइटेड नेशन का दरवाजा खटखटाए और सिक्योरिटी काउंसिल इस बात के नोटिस ले और सिक्योरिटी काउंसिल दोनों फरीकों के ऊपर देखे। अगर कश्मीरियों की नस्ल कशी हो रही है वहां और उनके ऊपर इस तरह के मामलात हो रहे हैं जो इलीगल एक्शंस हैं, तो वो कश्मीरियों के हक के खुदरादियत की हमायत के लिए, अपनी ही रेजोल्यूशन की सपोर्ट के लिए वो उनके पास अवेलेबल ऑप्शन है जिनके ऊपर इंडिया को मजबूर किया जा सकता है कि वो पीछे हटे, उस पोजीशन में जाए जो आज की जो कानून साजी है उससे पहले की थी, डायलॉग की तरफ लेके आए और मामले को निपटाने के लिए प्लेबिसाइट के ऊपर कश्मीरियों से पाकिस्तान से मशावरत करे। यही एक हल है जो जंग के बिना कश्मीर का मामला हल कर सकता है। आप दो ममालिक कश्मीरियों को निकाल के एक सॉफ्टर बॉर्डर तश्कील नहीं दे सकते, उसका नतीजा इन द एंड वॉर की तरफ जाएगा जब आप दोनों फरीकों को दरमियान में रखे बगैर को फैसला करेंगे।
बहुत शुक्रिया बैरिस्टर अमजद मलिक साहब। और सामीन हमारे साथ इस वक्त टेलीफोन लाइन पर भारत से मौजूद हैं मुमताज तज्जियाकार और सहाफी जनाब डॉक्टर मुनीश कुमार साहब, और पाकिस्तान से डॉक्टर आसिम अल्लाह बख्श हमारे साथ होंगे। लेकिन हम पहले एक ब्रेक लेंगे और उस ब्रेक के बाद फिर इन दोनों साहिबान से गुफ्तगू करेंगे।
वॉइस ऑफ अमेरिका वॉशिंगटन आपसे मुखातिब है मीडियम वेव 972 किलोहर्ट्ज़ पर।
जी बहुत शुक्रिया डॉक्टर मुनीश कुमार साहब और आसिम अल्लाह बख्श साहब, आप दोनों साहिबान का। ये बताइए डॉक्टर मुनीश कुमार की ये जो इस वक्त कार्रवाई हुई है भारतीय पार्लियामेंट में, और जो बात कही जा रही है कि कश्मीर की जो आबादी का तनासुब है उसको तब्दील करने के, डेमोग्राफिक्स को तब्दील करने के लिए ये कोशिशें हो रही हैं, आप क्या कहते हैं सियासी तौर पर इसका क्या नतीजा निकलेगा और भारत की जो हुकूमत है उसको इसका क्या फायदा या क्या नुकसान हो सकता है?
देखिए, भारत की हुकूमत ने एक बहुत ही सोची समझी अपनी एक राजनीतिक जो प्रॉमिसेस जो करते आ रही थी कम से कम 3-4 दशक से, उसको आज उसने पूरा किया है। बीजेपी जब 2 सीट्स भी नहीं जीता करती थी, म्युनिसिपैलिटी के भी चुनाव नहीं जीता करती थी, तब से बीजेपी ने इस बात को मन बनाकर रखा हुआ था कि भाई जब वो सरकार में आएगी तो वो 370 जो है वो लागू करेगी। इट इज वन ऑफ देयर लॉन्ग स्टैंडिंग प्रॉमिस जो उन्होंने वो की कर रखा था। अच्छा, पिछले कुछ दिनों में कुछ जो मसला जो बना यहाँ हिंदुस्तान के अंदर में, कि आपको मैं आपको बता दूं कि इस जो हिंदुस्तान में जो अपर हाउस है अभी भी वहां पे बीजेपी की बहुमत नहीं है, उनको हमेशा जो है किसी और अपोजिशन के की जरूरत होती है जब वो कोई भी बिल पास करा पाते हैं। तो मुझे लगता है कि उस चीज को देखते हुए इनको लगा कि ये मौका सही है, कि चूंकि एक तो अफगानिस्तान में एक मसला चल रहा है कि शायद वहां पे पाकिस्तान और अमेरिका तालिबान के साथ एक अंडरस्टैंडिंग बना करके वहां पे पीस को जो है कायम करेंगे, तो इसकी शुरुआत हुई है जो इमरान खान साहब जो अमेरिका गए हुए थे, तो देवर टेकन बैक सरकार जो है उसको लगा कि भाई ये तो अब अलग मसला हो गया क्योंकि हिंदुस्तान ने बहुत ज्यादा इन्वेस्ट कर रखा है अफगानिस्तान के अंदर में भी, तो हिंदुस्तान इस चीज से बाहर हुआ। तो यहाँ पे जो डिफेंस एस्टेब्लिशमेंट है उनको समझ में ये आया कि कहीं ऐसा तो नहीं है कि जब वहां पे पीस हो जाएंगे जो तालिबान के जो लड़ाकू है जो टेररिस्ट है जो अलग अलग ऑर्गेनाइजेशन के वो फिर क्या करेंगे। तो ऐसा एक डर ये सरकार को यहाँ पे ये था कि कहीं वो जो ग्रुप है टेररिज्म टेररिस्टों का, वो जो पूरा जो जत्था है, वो कश्मीर में आकर के फिर जिहाद में शुरू कर दें। तो मुझे लगता है कि इसी हिसाब से इन लोगों ने प्रीएम्प्टिव एक्शन लिया, पहले वहां पे जो बॉर्डर को जो है बिल्कुल ही पुख्ता किया और अंदर जो प्रॉब्लम्स है उसको जो है निपटने के लिए जो है पैरामिलिट्री फोर्सेस भेजे, और आज एक जो है एक फैसला उन्होंने लिया कि भाई उनको एक कानून बनाना चाहिए जिसमें 370 जो जितने भी स्पेशल पावर्स हैं वहां के सरकार को, वो जो है वहां से हटा लिया जाए। मैं आपको एक बात और बता दूं कि ये जो पावर 370 के अंदर है वो सरकार को दिया हुआ पावर है, वहां पे सरकार में निहित है। आम आदमी को वहां पे क्या फायदा हुआ इसको भी एनालाइज करने की जरूरत है। हिंदुस्तान में पर कैपिटा जो सरकार जो लोगों को मदद करती है जो वेलफेयर स्कीम्स के जरिए जो खर्च होता है आम नागरिक के आम सिटीजन के ऊपर, वो 1000 अगर मान लें कि वो 1000 रुपए है, तो कश्मीर में जो पर कैपिटा जो सरकार खर्च करती है वो 6000 मतलब 6 times ज्यादा वो खर्च करती है पर इंडिविजुअल। उसके बावजूद वहां पर सरकार भी है जो कश्मीर के लोग चलाते हैं, वो ही आर्टिकल 370 और 35A के तहत चलाते हैं, लेकिन इसका फायदा जो है वो कभी वहां के गरीबों को नहीं मिला, वहां के कभी किसी जो ट्राइबल इलाके में रहने वाले दूर दराज में जो रूरल इलाके में रहने वाले लोग हैं उनको कभी फायदा नहीं मिला। तो ये भी एक एनालाइज करने की जरूरत है कि सरकार ने क्या इस तरह के पॉलिसीज को लगा करके वो एक कश्मीर के अंदर में जो वेलफेयर स्कीम्स है उसको पहुंचाने की, जो बीजेपी का ये मौकफ है कि भाई हम ये इसलिए कर रहे हैं कि ताकि वो सारी चीजें जो है वो आम लोगों तक पहुंचे, इसलिए वो कर रहे हैं।
अच्छा।
तो ये बहुत सारी थ्योरीज है, लेकिन फिलहाल कश्मीर के अंदर में तो आप देख ही रहे हैं कि वहां पे कर्फ्यू लगा हुआ है, लोगों का इंटरनेट बंद है, फोन बंद है, तो एक जो ह्यूमन राइट्स के हिसाब से आप देखें कि वो कश्मीर के लोगों को दिक्कतें तो हो ही रही हैं।
अच्छा,
और
ये बताइए मुझे कि ये जो कार्रवाई की गई है सदारती हुक्म के तहत की गई है, जबकि राज्यसभा में और लोकल गवर्नमेंट में भी उनकी यानी जो उनकी असेंबली है उसमें भी उनको अक्सरियत हासिल थी, तो ये सदारती फरमान का सहारा क्यों लिया गया?
ये फरमान का सहारा नहीं लिया गया, मैं कह रहा हूँ ये बिल पास किया गया है राज्यसभा में जहाँ सरकार की सरकार मेजोरिटी नहीं है, फिर भी इन लोगों ने स्टेट रीऑर्गेनाइजेशन का एक बिल लेकर के ये लोग आए। दो बिल्स थे, एक तो आर्टिकल 3 मैंने वहाँ के जो स्टेटस को है कि जो डिवीजन जो है दो जेएनके को दो हिस्सों में बांटने का एक बिल था, और दूसरा बिल जो है वहाँ के ट्राइबल्स को जो है पॉलिटिकल रिप्रेजेंटेशन को देने के लिए वहाँ पर रिजर्वेशन के लिए 10% रिजर्वेशन के लिए जो है वहाँ के दलितों को कश्मीर के, ये दो बिल लाए गए। ये दोनों ही बिल जो है पास हुए हैं, इसमें जो है अपोजिशन ने ये बिल जो आज जो पास हुआ है राज्यसभा में 125 फेवर में और 61 वोट जो है वो अगेंस्ट में पड़े हैं।
और लोकसभा में
जो है
और
लोकसभा में इसे जाने की जरूरत नहीं है, क्योंकि ये स्टेट का मसला है, रीऑर्गेनाइजेशन का मसला है, तो ये जो है ये राज्यसभा में पास हो जाने से ही काम हो सकता है।
अच्छा।
जो हमारा जो कॉन्स्टिट्यूशन का जो सिस्टम है कि किसी अच्छा। भी राज्य का नाम बदलना हो, उसकी बाउंड्री बदलनी हो, उसका पावर बदलना हो, उसके लिए अपर हाउस में जो है सिंपल मेजोरिटी से पास करके इसको जो है वो कर सकते हैं।
अच्छा।
ये जो है कॉन्स्टिट्यूशनल पोजिशन है। लेकिन एक बात और मैं बता दूं कि इसमें जो बहुत सारी अपोजिशन पार्टी ने बकायदा इसमें सरकार की मदद की है इसको पास कराने में।
अच्छा, सही है। आप जरा हमारे साथ रहिएगा जी, हमारे साथ रहिएगा। डॉक्टर आसिम अल्लाह बख्श साहब, ये बताइए कि अब पाकिस्तान जो इस सिचुएशन में है कि जब प्राइम मिनिस्टर यहां पर आए थे अमेरिका, तो ट्रंप साहब ने भी उनसे कहा था कि वो मीडिएट करने के लिए तैयार हैं। दूसरी जानब अफगानिस्तान में अब अमन के इम्कान रोशन होते जा रहे हैं, मुज़ाकरात बेहतर से बेहतर पोजीशन में आते जा रहे हैं, तो क्या ये सब कुछ ओवरऑल एक पूरे रीजन की सिचुएशन को किस तरह से इम्पैक्ट करेगी सिचुएशन?
देखिए, इसमें सबसे पहली बात तो ये है कि जो आर्टिकल 370 या 35A की जो बात है,
یہ بنیادی طور پہ کشمیر کا ظاہر ہے کہ بھارت کا کشمیر کے ساتھ ایک ارینجمنٹ تھا انٹرنل، پاکستان تو اس کو نہیں مانتا تھا، لیکن یہ ایک گیٹ وے تھا اس اسٹیٹس کی طرف کہ کشمیر ایک متنازع علاقہ ہے، اور کیونکہ اس کی فل فلیج جو ہے وہ ایکسیشن نہیں ہوئی تھی بھارت کے ساتھ، اس طرح اس کا پارٹ نہیں تھا جس طرح کوئی بھی اور جو ریاست ہے وہ بھارت کا پارٹ ہے، تو وہ ایک اس چیز کو تقویت دیتا تھا کہ بھارت اس کو اس کا اسٹیٹس ڈفرینٹ رکھ کے یہ بات تسلیم کرتا ہے کہ یہ جو ہے ایک متنازع علاقہ ہی ہے، اس کا اسٹیٹس ڈفرینٹ ہے. لیکن یہ جو آج ہوا ہے اس سے یہ ہے کہ بھارت نے اپنا وہ جو جس کو وہ کانسٹیٹیوشن میں کریکشن کہتے ہیں یا ایک پرانا جو فکسیشن آف پرابلم کہتے ہیں اس کے لحاظ سے انہوں نے اس کو کسی بھی اور علاقے کی اکویٹ کر دیا ہے اس سے، اور اس کو اپنا حصہ ڈکلیئر کر دیا، اور یہی نہیں اس کو ڈاؤن گریڈ بھی کیا، یعنی وہ جو اسٹیٹ آف جموں اینڈ کشمیر والا ایشو تھا نا وہ بھی ختم ہو گیا. اب وہ اسٹیٹ نہیں، دو یونین ٹیریٹریز بنا دی اس کی، جس میں جو یہ کشمیر والا جو پارٹ ہے اس کو لیجسلیچر دے دیا انہوں نے، اور جو وہ لداخ والا پارٹ ہے اس کو بغیر لیجسلیچر کے انہوں نے یونین ٹیریٹریز بنا دیا. اب یہ اس کا مطلب یہ کہ بالکل ایک انڈیا کا انٹرنل ویسا مسئلہ ہو گیا جیسے پاکستان میں فاٹا کا ہوتا تھا کہ سینٹر سے اس کو ڈائریکٹ رول کرتے تھے اور وہاں سے اس کو ہینڈل کرتے تھے، وہی کشمیر کا ہو گیا. اور انہوں نے کہا ہے کہ اگر حالات ٹھیک ہوئے تو اس کو دوبارہ اسٹیٹ ہوڈ دینے پہ یا اس لیول پہ لانے کا غور کیا جا سکتا ہے.
اچھا،
اس سے ہوا یہ ہے کہ بالکل جو مسئلہ کشمیر کی حیات ہے نا وہ بدلنے کی کوشش کی گئی ہے. کشمیر جو ہے اب وہ انہوں نے کہا کہ یہ نو مور کوئی ایسا علاقہ جس پہ کوئی بات ہو سکے، بلکہ وہ ایک ہمارا علاقہ اور ہم نے اس کو اپنے حساب سے اس کو ری ڈیفائننگ آف اس کی باؤنڈریز بھی ہو سکتی ہیں، اس کو ہم نے بائیفرکیٹ بھی کر سکتے ہیں، یعنی وہ پوری طرح سے ہم اس کو جیسے چاہیں ہینڈل کریں، وہ ایک اس میں کوئی ایسا قبضہ یا کوئی ایسی رکاوٹ نہیں ہے. اب پاکستان کا مسئلہ یہ ہے کہ پاکستان کو اب یہ دیکھنا ہوگا کہ اس نے اس مسئلے میں کو آگے لے کے کیسے چلنا ہے، کیا صرف سفارتی بحال سے وہ یہ کام کرے گا، کیا وہ جو ٹرمپ صاحب کی میڈیشن والی آفر ہے اس کو کس اسٹیج پہ لے گا اور اس کی کیا شرائط ہوں گی، کیونکہ بعض مبصرین کا یہ کہنا ہے کہ ٹرمپ صاحب کا یہ میڈیشن والی بات کہنا اس تناظر میں تھا جو آج ہوا ہے، اور اس کا مقصد یہ ہے کہ پاکستان اپنی جو پورا فوکس ہے وہ افغان مسئلے کی حل کی طرف رکھے، اور اگر انڈیا کی طرف سے ایسی کوئی چیز آتی ہے تو اس پہ ہم پہ ڈیپینڈ کرے کہ ہم.
ہلو جی، ان کی لائن ڈراپ ہو گئی ہے. اس وقت ہمارے ساتھ ٹیلیفون لائن پر کانسٹیٹیوشنل ایکسپرٹ ہیں بھارت سے، ایڈوکیٹ ہیں جناب سبھاش کشیپ صاحب. یہ بتائیے سبھاش صاحب کہ یہ جو اس وقت تو آئین میں انہوں نے ایک ترمیم کی ہے جس کے بارے میں کہا جاتا ہے کہ پاکستان اور بھارت اس حوالے سے اپنے آئین میں ترمیم نہیں کر سکتے اس لیے کہ کشمیر ایک متنازع علاقہ ہے، اب اس کی کیا حیثیت ہوگی آئینی طور پر بھارت میں؟
دیکھیے، جہاں تک ہندوستان کے آئین کا سوال ہے، جو کیا گیا وہ آئین کے مطابق ہے، آئین کا کہیں بھی اس سے کنٹروینشن نہیں ہوتا، اور یہ جیسے پی او کے جو پاکستان آکوپائڈ کشمیر ہے اس میں کیا ہو رہا ہے، کس پرکار کا آئین وہاں لاگو ہوتا ہے، کیا انہیں آزادی ملی ہوئی ہے، حالانکہ آزاد کشمیر کہتے ہیں اس کو، وہ کتنی وہاں آزادی ہے، کیا اقتصادی حالت وہاں پر کیا ہے، وہ سب ہندوستان کوشچن نہیں کرتا. تو جہاں تک جموں اینڈ کشمیر جو ہندوستان کے پاس ہے اس کا سوال ہے، وہ بالکل انٹرنل سوال ہے، اس کا پاکستان سے کوئی واسطہ نہیں ہے، کوئی اس میں انٹرنیشنل بات آتی نہیں ہے، وہ تو انٹائرلی انٹرنل معاملہ ہے. جموں اینڈ کشمیر انڈیا کی ایک اسٹیٹ ہے اور انڈیا کا آئین لاگو ہوتا ہے، جموں اینڈ کشمیر انٹیگرل پارٹ ہے انڈیا کا، تو اس پر پاکستان کا سوال اٹھانا واجب نہیں لگتا.
اچھا یہ بتائیے مجھے کہ شملہ معاہدہ اور اعلان لاہور جو ہے، مبشر یہ کہتے ہیں کہ اس کی بھی خلاف ورزی، آپ کیا کہیں گے اس بارے میں؟
دیکھیے، اعلان لاہور جو ہے उसके हिसाब से ये कोई भी मामला इंडिया पाकिस्तान का कश्मीर के मामले में वो दोनों को इंडिया और पाकिस्तान को ही तय करना है, थर्ड पार्टी इंटरवेंशन उसमें नहीं होना चाहिए। ये दोनों इंडिया और पाकिस्तान ने एग्री किया था लाहौर डिक्लेरेशन।
और शिमला माहिदा,
शिमला माहिदा के हिसाब से भी ये पाकिस्तान इंडिया का मामला है, इसमें इंटरनेशनल या कोई बाहर का वो मामला नहीं आता।
बहुत शुक्रिया सुभाष कश्यप साहब आपका। और हम गुफ्तगु कर रहे थे आसिम, डॉक्टर आसिम अल्लबक साहब से, इनकी लाइन ड्रॉप हो गई थी। डॉक्टर साहब ये और बताइए मुझे कि मैंने जैसा कि आपसे पहले भी सवाल किया था कि ओवरऑल रीजन पर और ख़ासतौर पर अफगानिस्तान में जो अमन की बातचीत में प्रोग्रेस हो रही है उस पर क्या असर पड़ेगा इसका?
देखिए पाकिस्तान को प्राइमरी जो टारगेट या जिम्मेदारी अमेरिका ने तस्वीर की है वो तो अफगान जो सेटलमेंट है और अफगान इशू को ख़त्म करना जो अमेरिका का प्राइमरी इस वक्त फोकस है उस पर तवज्जो देना है। और ये जो ट्रंप साहब ने बात की मोदी साहब वाली, मेरा ख्याल है वो एंटिसिपेट कर रहे थे कि इस किस्म का कोई वाक्य होगा। और पाकिस्तान को सिर्फ ये उन्होंने इसलिए ये बात कही गालिबन कि पाकिस्तान का फोकस जो है वो डिस्टर्ब ना हो और पाकिस्तान कश्मीर की तरफ ना जाए। उन्होंने कहा कि ये मसले पर अगर कोई बात हो तो हम हाजिर हैं, लेकिन आप जो है वो अफगान इशू को सॉल्व करें। पाकिस्तान के लिए ये एक कैच 22 है, अगर वो कश्मीर का मसला पे कोई बात नहीं करता या एक एग्रेसिव मूव नहीं दिखाता तो इसका मतलब है कि पाकिस्तान अपना केस खत्म कर रहा है कश्मीर पर। और अगर वो ऐसा करता है और अफगान मसले में कोई डिले होता है या उस पर तवज्जो नहीं रहती है, अमरीका का ये तासर बनता है कि शायद पाकिस्तान इस बारे में पूरी तवज्जो नहीं दे रहा, तो वो खुद पाकिस्तान के लिए एक मसला है। क्योंकि आज देखिए आज ही IMF के तरफ से ये बात जारी हुई है कि पाकिस्तान को हर सूरत FATF में ग्रे लिस्ट से निकलना होगा। और FATF का हवाला जो बार बार दिया जाता है वो पाकिस्तान में ये जो करदम तंजीमें हैं और जिनसे प्रॉक्सी वॉरफेयर चलता रहा उस हवाले से दिया जाता है, यानी एक रिमाइंडर वो भी पाकिस्तान को साथ साथ दिया जा रहा है कि आप इस किस्म की कोई बात सोचे नहीं। तो पाकिस्तान एक तरह से बीच में फंसा हुआ है कि उसको उसके पास बाहर जो उम्मीद है शायद वो इस वक्त ये दिलाई जा रही है कि अमरीका खुद ये मसला कश्मीर को देखेगा, लेकिन मसला कश्मीर की जो डायमेंशन चेंज हो रही है और कश्मीर का जो स्टेटस चेंज हो रहा है तो उसमें मेरा नहीं ख्याल कि अमरीका को खास रोल जो है वो प्ले कर सकेगा, सिवाय इसके कि वो पाकिस्तान को पैसिफाई करता रहे और कभी एक तरीके या एक बहाने या दूसरे बहाने से पाकिस्तान को इस मसले में किसी भी सतह पे एक सतह से या एक लेवल से आगे जाने की इजाज़त दे। तो अच्छा। आप ये देख रहे हैं कि पाकिस्तान के जो सफारती भारतकार हैं, जो पाकिस्तान की अस्करी क्यादत है, वो किस तरह रास्ता अपनाते हैं कि जिसमें पाकिस्तान का केस भी बाकी रहे और जो अमेरिका से हालिया जो हम देख रहे हैं कि ताल्लुकात में एक बेहतरी आई है वो बेहतरी भी कहीं जो है अबतरी का शिकार ना हो जाए और अफगान मसले में भी जो पाकिस्तान का एक रोल है वो कायम रहे। तो ये काफ़ी विजिलेंट सिचुएशन है जिस पर हमें देखना होगा कि पाकिस्तान क्या करता है, लेकिन बज़ाहिर पाकिस्तान के पास जो कार्ड्स हैं वो बहुत ज़्यादा नहीं हैं सवाल।
अच्छा डॉक्टर मनीष कुमार एक आखिरी बात ये और बताइए मुझे कि जैसा कि मैंने आपसे पहले भी सवाल किया था और डॉक्टर आसिम अल्लाह बख्श से भी पूछा था कि अफगानिस्तान का जो पीस प्रोसेस है और ओवरऑल जो रीजन की सिचुएशन है उस पर कितना असर पड़ेगा इसका?
पाकिस्तान को पाकिस्तान के सामने ऑप्शंस बहुत ही लिमिटेड हैं। अब ये जो है एक ऐसा बदलाव हो गया है कि जिसमें हिंदुस्तान ने अब उस पूरे टेरिटरी के ऊपर जो है अपना दखल और अपना ये जो है अपनी अथॉरिटी जो है उसने कायम कर दी है। वहाँ का संविधान चला गया, जो स्पेशल स्टेटस था वो चला गया, कॉन्स्टिट्यूशनल जो फ्रेमवर्क के तहत अभी तक वहाँ पे जो लोकल गवर्नमेंट काम कर रही थी उसको भी तब्दीली आ गई है। तो ऐसे में जो वहाँ पे जो तहरीक है उसके पास ज्यादा कुछ कहने को नहीं है अंतिम अनलेस ये मसला जो है इसको कोई उठाने वाला हो। अब पाकिस्तान के सामने दो तीन ऑप्शंस हैं कि एक तो डिप्लोमेटिकली वो कुछ कर सकता है या फिर वो कोई वॉर या कुछ उस तरह से जो है उसको करने की कोशिश करे, अमेरिका को इन्वॉल्व करने की कोशिश करता है बार्गेन की वो अफगानिस्तान में हेल्प कर रहे हैं। तो बहुत सारी चीजें हैं और इसको ये डिपेंड करता है कि भाई किस तरह से पाकिस्तान रिएक्ट करता है और हिंदुस्तान फिर उसके जवाब में क्या करता है। तो मुझे लगता है कि उससे वो तय होगा कि इलाके में क्या होना है। ये बहुत ही डेंजरस सिचुएशन में हम लोग पूरा साउथ एशिया फंसा हुआ है, इसमें कोई शक नहीं है कि ये इस तरह के जो हालात जो बन रहे हैं वो अच्छे हालात नहीं है। डिप्लोमेटिक लेवल पे क्या बात होगी वो तो समझ में नहीं आ रहा है, लेकिन कैसे इसका निपटारा होगा वो डिपेंड करता है कि जो बदलाव जो किए गए हैं उसका कश्मीर की जनता किस तरीके से उसको लेती है।
अच्छा।
अगर वो पूरी तरह से रिएक्ट कर जाती है तो मसला और बिगड़ सकता है, और अगर लोगों को लगता है कि अगर उसकी सरकार के फैसले के साथ वहाँ पे खड़ी होती है वहाँ के पब्लिक कश्मीर की, तो फिर ये सिचुएशन जो है बिल्कुल इसका जो है कलर जो है वो पूरा बदल जाएगा।
अच्छा ये बताइए मुझे कुछ साफियों ने, कश्मीर के जो साफी हैं भारतीय कश्मीर के, उन्होंने ये बताया नाम न जाहिर करने की शर्त पर कि वहाँ की जो हालात हैं इस वक्त उसमें उन्होंने लोकल पुलिस जो है उस तक को उन्होंने बिल्कुल गैर मुअस्सर कर दिया है, बल्कि बाज़ जगह उनको डिसआर्म भी किया जा रहा है, कर्फ्यू लगा हुआ है। फारूक अब्दुल्ला और महबूबा मुफ्ती जैसी लीडरों को नज़रबंद कर दिया गया है। आप क्या समझते हैं कश्मीर जहाँ पर ऑलरेडी एक वो शोरिश चल रही थी, आज़ादी की तहरीक चल रही थी, वो किस तरह से रिएक्ट करेंगे इस पर?
देखिए वहाँ पे जो कुछ हो रहा था अभी तक जो कुछ हो रहा था कुछ इसमें नया नहीं है। द ओनली डिफरेंस इज कि पहले जो है जो टेररिस्ट ऑर्गेनाइजेशन थे उसके लोगों को पुलिस जो है वो बंद करके रखती थी। अभी क्या हुआ है कि वहाँ पे अब लोकल सरकार नहीं, नाउ इट इज डायरेक्टली अंडर द कंट्रोल ऑफ सेंट्रल गवर्नमेंट, और इसलिए जो है वो वहाँ पे जो पॉलिटिकल पार्टीज के लोग हैं उनको जो है नजरबंद किया गया है। They have not been arrested. उन लोगों को नजरबंद कर दिया गया है कि ताकि ये जो अचानक से ये जो बदलाव हुआ है उसके खिलाफ जो है कोई वहाँ पे कोई मूवमेंट ना खड़ा हो जाए या कोई प्रोटेस्ट मार्च खड़ा ना हो जाए जिसके तहत जो है किसी टेररिस्ट ऑर्गेनाइजेशन को वहाँ पे वायलेंस करने का कोई मौका मिल गया तो बिल्कुल ही सिचुएशन बदल जाएगा। तो ये प्रिवेंटिव मेजर्स हैं जिसको बदला गया है। ऐसा नहीं कि ये लोग जो पॉलिटिकल पार्टीज हैं उनके अच्छे रिश्ते हैं बीजेपी के साथ, ये सब लोग बीजेपी के साथ सरकार में ये लोग शामिल रहे हैं, तो एक दूसरे को पर्सनली भी जानते हैं। तो ये मुझे लगता है कि ये जो तब्दीलियां हो रही हैं वो जो वहाँ पे जो अभी जो पुलिस एक्शन जो सरकार की तरफ से किया गया है वो बेसिकली जो है कि कोई इंश्योर की कोई अनटोर्ड इंसिडेंट ना हो जाए।
अच्छा हमारे साथ रहिएगा, आप दोनों हमें ज्वाइन किया राना मुबशिर साहब ने, मुमताज़ साफी हैं, पाकिस्तान के एंकर हैं। राना मुबशिर साहब बहसियत एक जर्नलिस्ट आप क्या समझते हैं कि पाकिस्तान अब क्या करेगा, उसे क्या करना चाहिए?
देखिए मेरे ख्याल में फर्स्ट लाइन ऑफ डिफेंस जो है जिसको हम डिप्लोमेसी कहते हैं, पाकिस्तान अपनी फर्स्ट लाइन ऑफ डिफेंस को मजीद एग्जॉस्ट करेगा, उसको लेके आगे चलेगा और उस पर जितना जोर डाल सकेगा अपनी फर्स्ट लाइन ऑफ डिफेंस पर वो फिलहाल तो वही करेगा जी। और अगर कोई सोच रहा है कि कोई एडवेंचरिज्म करने की कोशिश करेगा पाकिस्तान तो आई डोंट थिंक सो जी, मेरा नहीं ख्याल। सो एज अ रिस्पॉन्सिबल स्टेट अपनी जो फर्स्ट ऑप्शन जो है उसको एक्सप्लोर करेगा वो, और चाहे वो यूनाइटेड नेशन की सिक्योरिटी काउंसिल में जाए, चाहे वो चाइना के अपने नेबरिंग कंट्रीज के पास जाए, फ्रेंडली कंट्रीज जो है उनके पास जाए, या जो भी जिस भी तरीके से अपना प्रेशर माउंट कर सकता है एरिया पे वो करेगा। और आई डोंट थिंक सो कि दे विल गो फॉर एनी सॉर्ट ऑफ एडवेंचरिज्म या कोई ऐसी चीज करेगा जिससे कोई एक्सेलरेट हो सिचुएशन यहाँ पे जो सिचुएशन बन जाती है आई बॉल टू आई बॉल वाली सिचुएशन जो बनी रही है माली में, इस किस्म की हरकत नहीं होगी। लेकिन फिलहाल सारी कॉन्सेंट्रेशन जो है वो फर्स्ट लाइन ऑफ डिफेंस पे होगी, डिप्लोमेसी पे होगी और प्रेशर एग्जर्ट करने पे होगी और अपनी फ्रेंडली कंट्रीज को साथ लेके चलने में होगी।
बहुत शुक्रिया राना मुबशिर साहब। डॉक्टर आसिम साहब हमारे साथ रहिएगा, डॉक्टर मनीष कुमार हमारे साथ रहिएगा। हम एक ब्रेक लेते हैं जिसके बाद फिर गुफ्तगू को आगे बढ़ाते हैं।
ताज़ा तरीन खबरों, खुसूसी फीचर्स, टीवी और रेडियो प्रोग्राम देखने और सुनने के लिए विजिट कीजिए www.voanews.com/urdu।
डॉक्टर आसिम अल्लाह बख्श, जैसा कि हम गुफ्तगू कर रहे थे कि दोनों न्यूक्लियर पावर्स हैं, क्या ये सिचुएशन न्यूक्लियर फ्लैश पॉइंट जो है कश्मीर उसको भड़का सकती है, صورتحال مزید بگڑ سکتی ہے؟ کیا امکانات دیکھتے ہیں آپ؟
دیکھیے اس وقت کوئی میں نہیں دیکھتا ایسا امکان کہ کوئی نیوکلیئر فلیش پوائنٹ کا کوئی بنے, کیونکہ وہ بھی شاید اب بات کہنا جو ہے وہ کاؤنٹر پروڈکٹیو ہوگا, اور پاکستان کیا اس کا وہ لے گا, وجہ لے گا کہ وہ کسی طرح ہاسٹلٹیز کی طرف یا کشمیر پہ ملٹری ایکشن کا کوئی آپشن دے سکے. نہ ہی بھارت کو یہ ضرورت ہے, بھارت کو تو یہی سوٹ کرتا ہے کہ وہ بس پوسٹرنگ اس طرح کرتا رہا, جیسے اس نے کہا فوج اتنی اتارے ایئرپورٹ جو ہے اس کو الرٹ کر دیا, وہ اس قسم کے کام کرتا رہا, لیکن وہ بھی بالکل افورڈ نہیں کر سکتا کہ کسی طرح جنگ کی سچویشن ہو. تو اس وقت جو اونس ہے نا جی, وہ بغیر اس پر سواد رائے کی کشمیری عوام پہ چلا گیا. کشمیری عوام کا جو رد عمل ہے وہ انڈیا کی موو کو یا پاکستان کی سفارتی جو اگریسونیس ہے اس کو افیکٹو بنانے میں مددگار ثابت ہوگا کہ کشمیری عوام اس کو کیسے ریئیکٹ کرتے ہیں. اگر وہاں سے زیادہ ریئیکشن نہ آیا, جس کی انڈیا نے تیاری کی ہے, جس کے لیے اتنی زیادہ ملٹری وہاں بھیجی گئی ہے, پیرا ملٹری فورسز وہاں بھیجی گئی ہیں, اور جس میں وہ ایک قبرستان کی خاموشی کو جو ہے وہ امن کے طور پہ ثابت کر سکے, تو پھر تو ایک مسئلہ اور ہوگا. لیکن اگر وہاں پہ انریسٹ کنٹینیوڈ رہتا ہے اور اس میں ایک اضافہ ہوتا ہے یا انسانی جانوں کے کا مسئلہ بنتا ہے, تو پھر وہ ظاہر ہے کہ پھر وہ اگنور کرنا اس کو مشکل ہو جائے گا. پھر انڈیا کو بھی کچھ اس کے لیے اقدامات دینے پڑیں گے, اور پاکستان کی جو مہم ہے اس میں بھی زیادہ وہ متاثر کن ہو سکے گی, ویسٹرن کیپٹل کے لیے بھی, یونائٹیڈ نیشنز کے حوالے سے بھی. تو اس وقت جو اس تجزیے کی کنجی ہے وہ میرے خیال میں اس کا بڑا رول جو ہے, اور بہت بڑا رول, وہ کشمیری عوام پر ہے کہ اب ان کے آئندہ آنے والے دنوں میں کیا رویہ رہتا ہے, اور وہ کیا اس کو ایک تقدیر کا فیصلہ سمجھ کے خاموش ہو جاتے ہیں, یا وہ اپنی اس جدوجہد کو اور مہنیز دیتے ہیں. اور اگر وہ جدوجہد بڑھی تو پھر ظاہر ہے کہ انڈیا کا یہ ایک, آپ سمجھیں کہ انڈیا کے پاس بھی آپشن بہت زیادہ نہیں ہے. اگر پاکستان کے پاس کم ہے تو انڈیا بھی اس سے زیادہ کچھ اور نہیں کر سکتا کہ ملٹری بھی لے آیا, اس کی اسٹیٹس بھی چینج کر دیا, بائیفرکیٹ بھی کر دیا, اس کے باوجود بھی اگر پرابلم حل نہیں ہوتا تو پھر ظاہر ہے کہ انڈیا کو بھی کچھ نہ کچھ اس کے لیے کنسیڈ کرنا پڑے گا. تو یہ اب دیکھنا باقی ہے کہ کشمیری عوام کا جو رد عمل ہے وہ کس سطح کا رہتا ہے اور کتنے تسلسل سے اس میں, کتنا تسلسل اس میں ہم دیکھتے ہیں.
اچھا ڈاکٹر منیش کمار, ایک بات یہ بتائیے کہ ٹرمپ صاحب نے جو آفر کیا تھا جب عمران خان صاحب پاکستان کے وزیر اعظم آئے تھے, اور اس کے بعد بھارت کی حکومت کی جانب سے تردید آئی, لیکن مودی صاحب نے اس سلسلے میں کیٹیگوریکلی کوئی بیان نہیں دیا. کیا آپ یہ سمجھتے ہیں کہ یہ جو ایک ڈیولپمنٹ ہوا تھا اس کے رد عمل کے طور پہ یہ ہوا ہے؟
یہ مجھے, میں اس بات سے بالکل ہی میں اتفاق رکھتا ہوں کہ یہ ٹرمپ صاحب کے یہ جو سارا جو ایکٹیویٹی ہوا ہے وہ ٹرمپ صاحب کے بیان کے بعد اس کا ریئیکشن ہے. میبی ان کے پاس پلاننگ ہو, لیکن یہ امیڈیٹ کاز جو ہے وہ ٹرمپ صاحب کا بیان ہو گیا. کیونکہ دیکھیے ہندوستان میں مودی صاحب کو یہ جواب دینا پڑتا کہ بھائی کیا آپ میڈیٹیشن کے چکر میں ہیں, کیا آپ نے اس طرح کی بات کہی, اس طرح کے سوال جو ہے وپکش نے اٹھانا شروع کر دیا تھا, اور پارلیمنٹ میں تین چار دن تک وہ ہنگامہ چلتا رہا, جس کے بعد سے یہ اچانک سے جو ہے ٹروپس کے موومنٹ ہونے لگ گئے. تو مجھے اس میں بالکل ہی جو صورت حال ہے اور جو چیز ہے وہ سمجھ میں آ رہا ہے کہ یہ جو ڈونلڈ ٹرمپ صاحب نے جو کہا ہے اس وجہ سے جو ہے مودی سرکار جو ہے اتنی جلدی جو ہے اتنا بڑا فیصلہ جو ہے وہ لی ہے.
مگر پرائم منسٹر مودی نے تو کیٹیگوریکلی خود اس بات کی تردید نہیں کی کہ انہوں نے یہ بات نہیں کی تھی.
نہیں, سرکار کی طرف سے بیان آ گیا وہ ٹھیک بھی نہیں, وہ مجھے لگتا ہے کہ میرے حساب سے تو وہ صحیح پوزیشننگ تھا. ڈپلومیٹیکلی یہ اچھا نہیں لگتا ہے کہ تو ہیڈ آف دا اسٹیٹ جو ہے وہ ٹویٹر کے ذریعے اور ٹوٹو میں کریں اور اس طرح کی باتیں کریں. سرکار کی طرف سے بیان, ڈونلڈ صاحب نے ایک بیان دیا, فورن منسٹری نے اس کا جواب دے دیا, اور یہ بھی بتا دیا کہ یہ جھوٹ بات کہہ رہے ہیں, جو ڈونلڈ ٹرمپ صاحب جو نے کہا ہے وہ جھوٹ ہے. تو دیٹ واز دا اسٹوری. لیکن اس کا جو اثر جو ہوا, جو پالیٹکس پہ, ہندوستان کی پالیٹکس میں, انٹرنل پالیٹکس پہ ہوا, اس کے جواب میں جو ہے جوابی کاروائی بھی مجھے لگ رہا ہے ایسا ہوا ہے.
اچھا رانا مبشر صاحب، پاکستان کی جو اس وقت انٹرنل پوزیشن ہے، خاص طور پر پولیٹیکل جو منظرنامہ ہے، جہاں ہر چند کے اپوزیشن پارٹیز نے بھی بھارت کے اس اقدام کی مذمت کی ہے، لیکن کیا پاکستان کی گورنمنٹ کا موقف اپوزیشن کے رویے کے سبب اس سے آپ کو متاثر ہوتا ہوا نظر آتا ہے؟
نہیں، میرا نہیں خیال، کیونکہ دیکھیں جہاں پہ کشمیر پہ انڈین ہیڈ کشمیر کا جہاں پہ تعلق ہے، اس پہ ہمیشہ حکومت ہو، حکومت کے ساتھ آبویسلی فورن آفس جڑا ہوا ہے اس کے ساتھ، اور عوام ہو اور اپوزیشن ہو، یہ سب لوگ ایک پیج پر رہے ہیں، اس میں کوئی دو رائے نہیں ہوئی اور ہمیشہ ایک پیج پر رہے ایز فار ایز انڈین ہیلڈ کشمیر از کنسرنڈ، کیونکہ پاکستان ہمیشہ کشمیر کو کور ایشو سمجھتا رہا ہے، تو یہ کور ایشو ہے، اس سے ریلیٹڈ جو یا اس سے لنکڈ جو ایشوز ہیں دے آر ڈفرینٹ، وہ چھوٹے ایشوز ہیں، لیکن ٹاپ آف دا لائن، ٹاپ پہ اگر دیکھا جائے، ٹاپ پہ اگر رکھا جائے، تو کشمیر کا ایشو ہمیشہ انہوں نے کور ایشو سمجھا ہے پاکستان میں، اور اس کو مورل سپورٹ جو دینی ہوتی ہے، ڈپلومیٹک سپورٹ جو دینی ہوتی ہے، اس میں کبھی پیچھے نہیں ہٹے، چاہے وہ اپوزیشن ہو، چاہے وہ عوام ہو، چاہے وہ حکومت ہو، وہ سب لوگ ایک پیج پر ہی رہے ہیں۔ لیکن میں ایک چیز اگر آپ کی اجازت ہو
جی پلیز
ایڈ کرنا چاہوں گا،
جی جی جی،
کہ جو وہ سیکولر جو تھا انڈیا، وہ کہاں گیا؟ وہ سیکولر انڈیا کہاں گیا؟ وہ سب سے بڑی جو ڈیموکریسی تھی دنیا کی، وہ کہاں گئی؟ وہ ایک اسٹروک آف پین کے ساتھ ختم ہو گیا سب کچھ، اور اتنی بڑی فورس لا کر آپ وہاں پر، اور جب ایڈیشنل آپ وہاں پہ فورسز وہاں پہ انگیج کر رہے ہیں انڈیا، تو وہ اتنی فورسز لا کر اس کا آپ اس کو سپریس کرنا چاہ رہے ہیں نا، ساری موومنٹ کو، تو ٹھیک ہے آپ اگر ہو سکتی ہے سپریس تو ٹھیک ہے، انڈیا کر کے دیکھ لیں، لیکن میرا نہیں خیال کہ یہ سپریس ہوگی، اور جس طریقے سے جو ہیوی آرٹلری ہے جو لائن آف کنٹرول میں انگیج کی گئی ہے انڈیا کی طرف سے، وہ ایک فل فلیج وار جب ہو رہی ہوتی ہے اس وقت وہ آرٹلری استعمال کی جاتی ہے، تو لائن آف کنٹرول میں تو اتنی ہیوی آرٹلری کبھی بھی یوز کی جاتی، اور اتنا ہیوی ملٹری ہارڈ ویئر کبھی بھی یوز کیا جاتا جو اس وقت یوز ہو رہا ہے اور انڈیا کی طرف سے ہو رہا ہے، سو دیٹ مینس کہ وہ ٹھیک ہے، اب اگریسو ہے، ہاسٹائل ایٹیٹیوڈ ہے اس کا، لیکن دیز آر دا تھنگس جو ایک دو جو مجھے ٹو بی ویری آنےسٹ ایز اے نیوٹرل جرنلسٹ جو مجھے چیز جو باڈر کر رہی ہے وہ یہ ہے کہ اگر ایک اینڈ پہ یعنی کہ انڈیا کے اینڈ پہ اتنی ہیوی ٹنڈی آپ یوز کرے گا انڈیا، تو خاموشی نہیں رکھ سکے گا پاکستان، اس کو اگنور نہیں کر سکے گا، سو یہ چیزیں اگنیٹ ہوں گی، دونوں نیوکلیئر کنٹریز ہیں، سو سب سے جو ٹھیک ہے نیوکلیئر یوز کرنا تو لما کرے کوئی یوز کرے اس کو، لیکن دین اگین ہے تو صحیح، لیکن ایک دونوں کے پاس ہے، تو ایسی اسٹیج تک نہیں جانا چاہیے دونوں ممالک کو کہ جہاں پہ وہ سچویشن کریٹ ہو جائے، یو ڈونٹ وانٹ ٹو گیٹ ان ٹو دیٹ سچویشن، ون شوڈ ناٹ گیٹ ان ٹو دیٹ سچویشن، سو اس کو اوائڈ کرنا پڑے گا، اس کو اوائڈ کرنا چاہیے، اور اگر اس کو اوائڈ کر لیا جائے تو سونر دا بیٹر، لیکن اگر وہاں پہ اتنا ہیوی ایم او یوز ہوگا تو وہ یہاں پہ بھی پھر انگیج کرنا پڑے گا، پاکستان کو بھی انگیج کرنا پڑے گا اسی طرح کے ہیوی ملٹری ہارڈ ویئر لائن آف کنٹرول میں، تو وہ ایک سچویشن ہے جس کو ایز اے نیوٹرل جرنلسٹ، ایز اے سینسیبل جرنلسٹ آئی وڈ سے، اس کو اوائڈ کرانے کی ضرورت ہے،
صحیح،
اس پیج تک، اس نہج تک چیزیں نہ پہنچے، اور جو بھی سولوشن نکالنا چاہتے ہیں وہ میچلی اگر بیٹھ کے، جیسے ٹرمپ صاحب نے کہا کہ جناب ہم میڈیشن کے لیے تیار ہوں، ٹھیک ہے، دیٹ واز انادر تھنگ، موڈی فیس دا ہیٹ ایٹ بیک ہوم، بٹ دین اگین اگر ٹرمپ صاحب اس میں کوئی رول پلے کر سکتے ہیں، ہی ریڈی ٹو پلے اے رول، آئی وڈ سے سونر دا بیٹر، اگر اس میں جتنا اس کو ڈیلے کیا جائے گا، جتنا اس میں
فردر کمپلیکیشن ہوں گے، ڈاکٹر منیش کمار یہ بتائیے کہ آپ فرض کیجیے بعض مبصرین یہ بات بھی کہہ رہے ہیں کہ بھارت وہاں پر ڈیموگرافکس کو چینج کر کے اور کسی مرحلے میں کہے گا جی ٹھیک ہے اب آبادی کا تناسب بدل گیا ہے تو ہم پلیبیسائٹ کے لیے بھی تیار ہیں، تو اس کے لیے پاکستان کیسے تیار ہو سکتا ہے یا کشمیری کیسے تیار ہو سکتے ہیں؟
ایک تو بات جو کہی جا رہی ہے کہ ڈیموکریشن ڈیموگرافک چینجز لانے کے لیے سرکار افیکٹ کر رہی ہے
جی.
اچھا ایسا دکھ نہیں رہا ہے کہ وہاں پہ ایک ایسی سرکار ایسی ویوستھا بنے جو اور جو عام جو اسٹیٹس ہیں ہندوستان
جی
اس کے جیسا ہی ہو جب کوئی اسپیشل اسٹیٹس نہ ہو. ایسا کوئی بھی قانون ایسا کوئی بھی بدلاؤ جیسے میں آپ کو جیسا انہوں نے کہا کہ بھائی یہ سیکولر اسٹیٹ ہندوستان رہا ہے وہ بالکل صحیح بات ہے. ہندوستان ایک سیکولر اسٹیٹ ہے اور ہندوستان ایک سیکولر اسٹیٹ رہے گا. اسی قانون سے جس قانون سے باقی سارے راجیہ سارے اسٹیٹ جو ہے سیکولر گورنمنٹ وہاں پہ ہے اسی حساب سے کشمیر کے اندر میں بھی وہ سرکاریں چلے گی. 370 کے تحت کیا ہو رہا تھا اب تک وہاں پہ بہت ساری ایسی چیزیں ہو رہی تھی جس کو ہم سیکولر نہیں کہہ سکتے. جیسے کہ آپ دیکھیں وہاں پہ کشمیر کے اس آئین کے مطابق جو ہے شریعہ لاز بھی چل رہے تھے تو یہ تو سیکولرزم کے خلاف ہے.
اچھا.
تو اگر آپ شریعہ لاز چلائیں گے تو وہ تو سیکولرزم نہیں ہے. تو اب نیا قانون جو آیا ہے اس تو سیکولرزم کا جو ہے وہ جو سسٹم جو باقی راجیوں میں چل رہا ہے
جی.
دوسری بات یہ ہے کہ جو ڈیموگرافک چینج کی جو بات جو خطرہ جو بتایا جا رہا ہے یہ ایسا وہاں پہ نہیں ہونا ہے ایسا ہوگا بھی نہیں. اور تیسری بات جب ہم بات کرتے ہیں ڈیموگرافک کی چینجز کی تو پھر ہندوستان کے اندر میں یہ ڈیبیٹ شروع ہو جاتا ہے کہ بھائی آپ نے پھر جو وہاں پہ تحریک چلا رہے ہیں بہت سارے لوگ ابھی جو نظر بند ہیں بہت سارے آرگنائزیشن جو ابھی آپریٹ کر رہے ہیں ان لوگوں نے وہاں سے ویلی سے جو ہے ہندوؤں کو ہندو پنڈتوں کو جو ہے وہاں سے کشمیری پنڈتوں کو وہاں سے
صحیح ٹھیک ہے جی.
تو یہ ایک ڈیبیٹ دوسرے حصے کی
صحیح بالکل صحیح ٹھیک ہے. ہمارے ساتھ سہیل انجم صاحب ہیں ہمارے ساتھی ہیں نئی دہلی میں. سہیل انجم صاحب آپ بتا سکتے ہیں لیٹسٹ کیا ہے اور بھارت میں اپوزیشن کی پارٹیز اب کیا کر رہی ہیں اس سلسلے میں؟
سب سے پہلے تو میں جعفری صاحب یہ اطلاع دے دوں اگر سامعین تک نہ پہنچی ہو کہ وزارت خارجہ نے اقوام متحدہ کے سلامتی کونسل کے پانچوں مستقل ارکان کے سفیروں کو اس سلسلے میں بریف کیا ہے اور یہ بتایا ہے کہ ہم نے یہ قدم کیوں اٹھایا ہے. حکومت کا کہنا ہے کہ یہ ہمارا اندرونی معاملہ ہے اور اسے ہم جو ہے ریاست میں اقتصادی ترقی کو فروغ دینا چاہتے ہیں, جو سماجی انصاف ہے اس کو یقینی بنانا چاہتے ہیں, جو پسماندگی اس کو دور کرنا چاہتے ہیں. جہاں تک اپوزیشن جماعتوں کا سوال ہے تو اپوزیشن اس معاملے پہ بٹ گیا. تین اپوزیشن جماعتوں نے جیسے کہ بی ایس پی نے اور عام آدمی پارٹی نے اور بیجو جنتا دل نے اس بل کی حمایت کی, اور اب جبکہ حکومت کی ایک حلیف جماعت جنتا دل یو نے اس کی مخالفت کرتے ہوئے ایوان سے واک آؤٹ کیا. تو اپوزیشن جماعتیں اس کی مخالفت تو کر رہی ہیں لیکن ان کی مخالفت میں کوئی بہت زیادہ زور نہیں ہے, کیونکہ بظاہر ایسا لگتا ہے کہ ان کو یہ لگتا ہوگا کہ ہماری مخالفت کرنے کا کوئی اثر نہیں ہوگا اس لیے بہت زیادہ آواز نہیں اٹھ رہی ہے. البتہ حکومت کے نظریات سے جو لوگ اتفاق رکھتے ہیں یا جو بی جے پی اور آر ایس ایس کے نظریات سے اتفاق رکھتے ہیں اور عوام کی سطح پر بھی اس قدم کی حمایت کی جا رہی ہے. جگہ جگہ کچھ لوگ اس میں جشن بھی منا رہے ہیں, مٹھائی کھا رہے ہیں, کھلا رہے ہیں, تو وہ جو ہے رد عمل زیادہ دکھائی دے رہا ہے بنسبت اس کے کہ اس کے مخالفت میں رد عمل نظر آئے.
اچھا دوسرے مجھے یہ بتائیے کہ عام آدمی جو ہے وہاں پر اس کا کیا رد عمل ہے؟ جیسے کہ آپ نے کہا مٹھائیاں بھی کھائی جا رہی ہیں تو کیا کوئی برسر عام مخالفت کی بھی آوازیں سنائی دے رہی ہیں؟
نہیں, ایسی اس طرح کی آواز تو اصل میں دیکھیے جب کوئی بڑی آرگنائزیشن جیسے انسانی حقوق کی کوئی بڑی تنظیم آواز اٹھاتی تو ممکن ہے عام آدمی کی طرف سے بھی اس کے آواز میں آواز ملائی جاتی ہے, لیکن ابھی انسانی حقوق کی تنظیموں کی طرف سے بھی کوئی رد عمل سامنے نہیں آیا ہے. ممکن ہے وہ شاید ابھی اس کا تجزیہ کر رہے ہوں کہ ہمیں کیا جواب دینا چاہیے, کیا رسپونس کیسے رسپونڈ کرنا چاہیے. اس لیے عام آدمی کی طرف سے مخالفت میں کوئی آواز, کوئی بلند آواز اس کی نظر نہیں آ رہی ہے.
اور کشمیر سے ابھی کوئی کانٹیکٹ نہیں ہو رہا ہے؟ ہم نے بھی کوشش کی تھی
کشمیر سے, چونکہ وہاں سے کوئی اطلاع نہیں آ پا رہی ہے. صرف یہ اطلاع آئی ہے کہ عمر عبداللہ اور محبوبہ مفتی کو گرفتار کر لیا گیا ہے, اور ایک چھوٹی موٹی اطلاع یہ کہیں نظر آئی تھی کہ پی ڈی پی کے کسی چھوٹے سے چھوٹے موٹے کارکن نے وہاں کپڑے وپڑے پھاڑ کے اس کے خلاف احتجاج کیا
جی.
لیکن پی ڈی پی ہی کے ایک دو رہنماؤں نے اس پہ یہ کہا کہ صاحب ہمیں تشدد سے کام نہیں لینا چاہیے,
بہت
ہمارا ہی نقصان ہوگا.
بہت شکریہ سہیل انجم صاحب, ڈاکٹر منیش کمار صاحب, ڈاکٹر آصم اللہ بخش صاحب اور رانو بشیر صاحب, سب سوائن کا بہت شکریہ. ہمارے آج کے پروگرام کا وقت ختم ہوتا ہے. ہماری آج کی پروڈیوسر تھیں سعدیہ زیب رانجھا, اب اپنے میزبان قمر عباس جعفری کو آئندہ پروگرام تک کے لیے اجازت دیجیے. خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
یہ وائس آف امریکہ واشنگٹن ہے.
اوورسیز پاکستانیوں کے مسائل اور ان کے ممکنہ حل. خصوصی رپورٹ کے ساتھ میں ہوں یاسمین جمیل. اوورسیز پاکستانی خاص طور پر یورپ اور امریکہ میں آباد پاکستانی اپنے آبائی ملک کے لیے انتہائی اہمیت کے حامل ہو سکتے ہیں اگر پاکستانی حکومت انہیں اسٹرکچرڈ طریقے سے استعمال کرے. یہ کہنا تھا شکاگو اسٹیٹ یونیورسٹی کے مارکیٹنگ اینڈ انٹرنیشنل بزنس کالج کے پروفیسر اور اس کے سابق چیئر پرسن پروفیسر ڈاکٹر ظفر بخاری کا، جنہوں نے وائس آف امریکہ کو ایک انٹرویو میں گفتگو کرتے ہوئے اس بارے میں کچھ ٹھوس تجاویز بھی پیش کی.
جب میں اسٹرکچرڈ وے کی بات کرتا ہوں تو اس کے اندر میرا پوائنٹ یہ ہوتا ہے کہ یہ وہ لوگ ہیں کہ جو یہاں پر آ کے جب وہ سیٹل ہوئے ہیں تو ان کو نہ پاکستان آنے جانے کا مسئلہ ہے، نہ پاکستان کے اندر کوئی بھی کسی قسم کا سپورٹ کرنے کا کوئی ایسا ایشو ہے، کوئی چیز نہیں ہے. لیکن بہت ساری دفعہ خاص طور پہ میرا اپنا پرسنل ایکسپیرینس اس میں یہ ہے کہ اب میں یہاں پہ جیسے امریکہ میں پچھلے 35 سال سے مقیم ہوں تو اب میں چاہتا ہوں کہ پاکستان کے لیے کچھ کیا جائے. تو اب ظاہر ہے میں وہاں انویسٹمنٹ کرنا چاہتا ہوں یا کچھ کرنا چاہتا ہوں، تو اس کے لیے بہت ساری جو ہمیں سب سے بڑا جو یہاں پہ میں فیس کرتا ہوں چیزوں کو وہ یہ ہے کہ ہمارے لوگوں کو یہ نہیں پتا ہوتا کہ ہم نے اگر انویسٹمنٹ کرنی ہے تو کہاں کرنی ہے. ایک سیکٹر ہمارے لوگوں کو نظر آ جاتا ہے کہ کسی نے گھر لے لیا، کسی نے کوئی لاٹ لے لی، کسی نے کوئی بلڈنگ لے لی اور اس میں انہوں نے انویسٹ کر دیا اور اس کے اندر پھر باقی مسئلے آتے ہیں. تو میجورٹی آف دا ٹائمز جو ہوتا ہے ان پراپرٹیز کے اوپر قبضہ ہو جاتا ہے. پھر وہاں کا جو جوڈیشل سسٹم ہے وہ ایسا ہے کہ اس میں جانا بڑا مشکل ہے.
پروفیسر ڈاکٹر ظفر بخاری نے پاکستان کے پس منظر میں افریقہ اور ساؤتھ امریکہ میں دی گئی ایک پریزنٹیشن کے حوالے سے اس مسئلے کے حل کے لیے اپنی تجاویز کو اجاگر کرتے ہوئے کہا.
میرا جو پوائنٹ ہے وہ یہ تھا کہ پاکستان میں جو ایک سب سے پہلی ضرورت ہے وہ ہے انڈسٹریلائزیشن کی، اور انڈسٹریلائزیشن جو ہے وہ آتی ہے سمال اسکیل مینوفیکچرنگ سے. میرا اس میں پریزنٹیشن تھیسس ہے وہ یہ ہے کہ پاکستان کی ہر تحصیل میں 10 سے 15 سمال انڈسٹریل یونٹس لگ سکتے ہیں، فوڈ پروسیسنگ کے، فارماسیوٹیکل کے، ڈیری کے، پرسنل کیئر کے، صرف ان چیزوں کے جو چیزیں نہ صرف دنیا میں ایکسپورٹ ہو سکتی ہیں بلکہ یہ لوکل لوگوں کو ایک کوالٹی پروڈکٹ مل سکتی ہے. اور پاکستان کے ہر تحصیل کے اندر اتنے پڑھے لکھے لوگ موجود ہیں کہ ان کے اپنے رشتے دار یورپ اور امریکہ میں بیٹھے ہوئے، تو وہ جب ایک پارٹنرشپ میں جب وہ انویسٹمنٹ کریں گے اور اس کی 70% فائنینسنگ ہم یورپ اور امریکہ سے اگر ہم ارینج کر دیتے ہیں تو آپ یقین کریں کہ اس انڈسٹریلائزیشن پروسیس میں نہ صرف گورنمنٹ کا خرچہ نہیں آئے گا لیکن گورنمنٹ کی صرف ہم ایک چیز اس میں چاہیں گے اور وہ ہے دو چیزیں، سیکیورٹی اور انفراسٹرکچر. اگر سیکیورٹی اور انفراسٹرکچر اگر مل جاتا ہے تو پاکستان کی ہر تحصیل کے اندر یہ 10 سے 15 انڈسٹریل یونٹس رکھ سکتے ہیں ود ان سکس منتھ. اور آپ یقین کریں کہ 1 سے 2 سال میں پاکستان ایک بہت اچھی انڈسٹریلائزیشن میں جا سکتا ہے پرائیویٹ سیکٹر کی اس سے. اور اس میں جو ایک بڑی چیز جو میں اس میں ریکمینڈ کر رہا ہوں کہ اس کے اندر جس طریقے سے دنیا میں کنسیپٹ امریکہ نے کریٹ کیا ہے فرینچائز کا، تو ہم اس کو ایک امریکن اور یورپین اگر ہم فرینچائز کے طور پہ لے کے جاتے ہیں تو آپ یقین کریں کہ اس کا اس قدر اس میں سیکورٹی بھی ہوگی لوگوں کے لیے کہ ان کا پیسہ نہیں ڈوبے گا. اور دوسری بات یہ کہ اس کے اندر بہت سارے انٹرنیشنل فائنینشیل انسٹیٹیوشن ایسے ہیں جو کہ اسمال بزنس کو فائنینس کرتے ہیں جس کو کہ آج تک ہمارے یہاں گورنمنٹ لیول کے اوپر کبھی پروموٹ نہیں کیا گیا. اس کی وجہ یہ کہ اس کا سارا بینیفٹ بڑے انڈسٹریلسٹ ہی لے کے جاتے رہے.
اور وائس آف امریکہ سے گفتگو کرتے ہوئے اوورسیز پاکستانی کی وزارت کے ترجمان تصدق حسین نے کہا،
تو ہم نے ویب سائٹس جو ہیں وہ ہم نے اوورسیز پاکستانیز کے لیے ہم نے بنائی ہیں. ایک کا نام ہے جی نیا پاکستان کالنگ. نیا پاکستان کالنگ میں تمام وہ پاکستانی جو کہ کسی بھی کوئی بھی سکل سیٹ رکھتے ہوں یا جو کوئی کسی اپنے فیلڈ میں جو ہے وہ بار ایکسیلنس ہو وہ اس میں اپنا سی وی اپلوڈ کر سکتے ہیں. ہم نے تمام اداروں کو یہ جو ہے ہدایات جاری کر دی ہیں کہ جو بھی اوورسیز پاکستانی کوئی بار ایکسیلنس ہے تو وہ اپنا سی وی اگر اپلوڈ کرتا ہے تو آپ اس کو ایز اے ڈائریکٹر جو ہے اس کمپنی کے اوپر آپ کو لینا پڑے گا تلقہ ادارے سے. اس کے علاوہ ہم نے ایکسکلوسیولی فار اوورسیز پاکستانی ایک ہم نے کال سرزمین کے نام سے ایک ویب پورٹل جو ہے وہ بنایا ہے. اور اپنی کوئی بھی شکایت ہے، کوئی آپ کی تجویز ہے جو آپ دینا چاہتے ہیں گورنمنٹ آف پاکستان کو، وہاں پہ آپ جو ہے اس کو اپلوڈ کر سکتے ہیں اور وہ تجویز آپ کو اور 24 آورز کے میں آپ کو اس کا جواب اکنالجمنٹ دی جائے گی۔
یہ تھے اوورسیز پاکستانیز کی وزارت کے ترجمان تصدق حسین۔ یاسمین جمیل، وائس آف امریکہ، واشنگٹن۔